यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएको आज एक वर्ष पूरा। सरकारले एक वर्षमा गरेका उपलब्धि र प्रयासबारे जानकारी दिन आज प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने। प्रमुख राजनैतिक दलका शीर्ष नेताबीच संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदको हिउँदे अधिवेशनबाट टुंगो लगाउने सहमति। नेपालका विभिन्न समुदाय आज उधौली पर्व, एमरी पुण्य, धान्य पूर्णिमा र ज्यापू दिवस मनाउँदै देशभर तापक्रम घट्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको अनुरोध र मध्य गाजास्थित शरणार्थी शिविरमा इजरायली सेनाले गरेको हवाई हमलामा 70 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको आज एक वर्ष पूरा भएको छ। अघिल्लो वर्षको मंगिरमा सम्पन्न आम निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा पुष 10 गते सरकार गठन भएको थियो। सरकारको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ। प्रधानमन्त्रीले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारबाट साँझ 5 बजे राष्ट्रको नाममा सम्बोधन गर्नुहुनेछ। भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक अवस्थालाई सुदृढ़ बनाउन सरकारले एक वर्षको अवधिमा गरेका उपलब्धि र प्रयासबारे जानकारी दिन प्रधानमन्त्रीले आज राष्ट्रको नाममा सम्बोधन गर्न लाग्नु भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो। प्रधानमन्त्रीको सम्बोधनको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। सरकारले पछिल्लो एक वर्षमा सामाजिक न्याय, सुशासन र समृद्धिमा महत्वपूर्ण कामहरू भएको जनाएको छ। 15 योजनाको समीक्षा गर्दै पूरा नभएका विषयलाई 16 योजनामा समेट्दै कार्यान्वयनमा लैजाने, संघीयता कार्यान्वयनलाई गुणात्मक बनाउँदै लैजाने, अर्थतन्त्रका जटिलता चिर्दै क्रमशः सहजतातर्फ अघि बढ़ाइएको, संक्रमणकालीन न्याय टुंग्याउन सम्बद्धहरूबीच अन्तिम तयारी भएको, जलवायु परिवर्तनको असर कम गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने काम भएको, सूचना प्रविधिको प्रयोग बढ़ाउने काम भएको, देशका सबै भागमा पाठ्य पुस्तक पुर्याउने काम भएको, त्यसै गरी विभिन्न विधेयकहरू अघि बढ़ाउने सहितका महत्वपूर्ण उपलब्धि हासिल भएका र कतिपय प्रयासहरू अघि बढ़ेको सरकारको भनाइ छ। सुशासन र समृद्धिका क्षेत्रमा पनि विभिन्न प्रयास अघि बढ़ेको सरकारले जनाएको छ। यद्यपि सबै लक्षित उद्देश्यहरू पूरा हुन नसकेको भने सरकारले स्वीकार गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित राजनैतिक दलका शीर्ष नेताहरूबीच संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदको हिउँदे अधिवेशनबाट टुंगो लगाउने विषयमा सहमति भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड त्यसै गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा छलफल भएको र छलफल आगामी हिउँदे अधिवेशनमा टुंग्याउने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। पीड़ित मैत्री कानून बनाउन शीर्ष नेताहरू तयार भएपछि छलफल सकारात्मक दिशामा अघि बढ़ेको बैठकपछि नेताहरूले पत्रकारहरूलाई जानकारी दिनुभएको छ। बैठकमा उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्का, कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ सहितका नेताहरू पनि सहभागी हुनुहुन्थ्यो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ़ बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। नेपाली कांग्रेस तनहुँले हिजो आयोजना गरेको जिल्ला सम्मेलन तथा कार्यालय भवन उद्घाटन कार्यक्रममा सभापति देउवाले गणतन्त्रको विकल्प नभएको बताउनुभयो। सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ़ बनाउन दलहरूबीच सहमति र सहकार्यको आवश्यकता उल्याउनुभयो। सभापति देउवाले पार्टीलाई बलियो बनाउन कांग्रेसभित्रै समझदारी र आन्तरिक एकताको खाँचो रहेको उल्लेख गर्नुभयो। सभापति देउवाले अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत आउने अवस्था नरहेकाले निर्वाचनमा गठबन्धन गरेर जानु परेको बाध्यकारी अवस्था रहेको उल्लेख गर्नुभयो। नेपालका विभिन्न समुदाय आज उधौली धान्य पूर्णिमा युमरी पुण्य र जियापू दिवस मनाउँदैछन्। प्रकृति पुजारी किराँत समुदायको महत्वपूर्ण चाड़ उधौली देशभर हर्षोल्लासका साथ मनाइँदैछ। हरेक वर्ष मंगिर पूर्णिमाका दिन शुरू हुने उधौली चाड़ मानिस जीव जन्तु र चराचुरूङ्गी लेकतिरबाट बेसी बसाइसर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्राइएको खुशियालीमा मनाउने गरिन्छ। किराँत राईहरूको चाड़ उधौलीमा अन्नबाली भित्राउनु अघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ। किराँतीहरू एक आपसमा भेला भई संगठित रूपमा चाड़ मनाउने र शुभकामना आदान प्रदान गर्ने गर्दछन्। किराँत समुदायको धार्मिक पुस्तक मुन्धुमका अनुसार समयलाई दुई भागमा बाँडिएको छ, उधौली र उभौली। खेती किसानीका आधारमा समयलाई दुई भागमा बाँडिएको मुन्धुमले उल्लेख गरेको छ। उभौली भने वैशाखको पूर्णिमामा मनाइन्छ। किराँत समुदायका मूलत राई लिम्बू सुनवार र याक्काहरूले उधौली पर्व परम्परागत भेषभूषा लगाई सार्वजनिक स्थलमा भेला भई सामूहिक रूपमा साकेला नृत्य गर्दै विभिन्न कार्यक्रमसहित मनाउने गर्दछन्। धानको विधिपूर्वक पूजा आजा एवं दान गरी आजै धान्य पूर्णिमा मनाइँदैछ। धान भित्राएपछि आजका दिन नयाँ धानको चामलबाट निस्केको पिठोका विभिन्न परिकार बनाएर देवी देवतालाई चढ़ाउने परम्परा पनि रहेको छ। यसअघि नव अन्न प्राशन नगरेकाले आजै गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। नेवार समुदायले विशेष महत्वका साथ आजै यमरी पुण्य मनाउने गर्दछन्। नयाँ धानको चामलबाट बनेको पिठोको यमरी खाएर नेवार समुदायले यमरी पुण्य मनाउने गर्दछन्। ज्यापू दिवस पनि आजै परेको छ। ज्यापू संस्कृतिको रक्षार्थ विक्रम सम्बत 2061 सालबाट ज्यापू दिवस मनाउन लागि हो। नेवार संस्कृति संगीत बाजागाजा भेषभूषा र एकता जस्ता पारस्परिक महत्वका मूल्य धरोहरको जगेर्ना गर्न ज्यापू दिवस मनाउने गरिएको नेवार समुदायले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेवार समुदायको महान पर्व उधौलीले मानव जीवन र प्रकृति बीचको अनुन्याश्रित सम्बन्धलाई उजागर गर्न सहयोग गरेको उल्लेख गर्नुभएको छ। आज मनाइने विभिन्न पर्वहरूका सन्दर्भमा शुभकामना दिनुहुँदै राष्ट्रपति पौडेलले सामाजिक पर्वहरूले नेपालका सबै जात जातिबीच आपसी सद्भाव वृद्धि गर्नुका साथै पारिवारिक सामुदायिक र सामाजिक एकता कायम गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। राष्ट्रपतिले उधौली जस्ता चाडपर्वले राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा उपराष्ट्रपति रामसाय प्रसाद यादवले यमरी पुण्य ज्यापू दिवस उधौली सहितका पर्वहरूको शुभकामना सम्बद्धहरूलाई दिनुभएको छ। उहाँले सम्पूर्ण चाडपर्वहरूले मुलुकको एकता अखण्डता सार्वभौमिकता र सामाजिक एवं धार्मिक सद्भाव सहिष्णुता भाइचारा बन्धुत्वभाव मैत्रीभाव आदिलाई अक्षुण राख्न सहयोग गरेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धार्मिक सांस्कृतिक परम्परा कलाकृति शिल्प र रहन सहन बोकेका समुदायको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ। विभिन्न जात जातिको पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले मौलिक कला संस्कृति र पर्वहरू नेपाली समाजका पुँजी भएको उल्लेख गर्नुहुँदै नेपाली सभ्यताको विकास र उत्थानमा जातीय विविधताले खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्डले विभिन्न पर्वले राष्ट्रिय एकता र साझा मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने उल्लेख गर्नुभएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले पर्वहरूले सम्पूर्ण नेपालीका बीचमा सामाजिक सद्भाव कायम गर्दै सांस्कृतिक उन्नयन गर्न र राष्ट्रिय एकता कायम गर्न सहयोग पुर्याएको उल्लेख गर्नुभएको छ। उधौली यमरी पुण्य ज्यापू दिवस र धान्य पूर्णिमाका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै सभापति देउवाले धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने आफ्नै विशिष्ट र सद्भावयुक्त परम्परा नेपालमा रहेको उल्लेख गर्नुभएको छ। सबैको घर परिवारमा सुख शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै मुलुकलाई आर्थिक समृद्धिको दिशामा अग्रसर गराउन यी चाडपर्वले सबैलाई प्रेरित गरोस् भन्ने सभापति देउवाको शुभकामना सन्देशमा उल्लेख रहेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन र सन्देश।
हे गाउँ घर परिवार छोडी विदेशमा दुःख गरी कमाइएको रकम सुरक्षित राखौ।
उच्च प्रतिफल सहितको हिमाल रेमिट बचत खातामा छ 8.50% वार्षिक ब्याज दर, मुद्दती खातामा 10.103% वार्षिक ब्याज दर, शून्य मौजदातमा खाता खोली 5,00,000 सम्मको दुर्घटना मृत्यु बिमा र 5,00,000 सम्मको निक्षेप सुरक्षाका साथै थुप्रै निशुल्क सुविधाहरू प्राप्त गर्नुहोस्। हिमालयन ब्याङ्क लिमिटेड।
बाँकी समाचार। देशभर तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ। विभागका मौसमविद सरोज बुढासैनीले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि चिसो भने क्रमशः बढ़िरहेकाले आवश्यक सतर्कता अपनाउन सम्बद्ध सबैमा विभागले अनुरोध गरेको जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले केही वर्षभित्र लाखौं विद्यार्थीले नेपालमै सहुलियतमा मेडिकल शिक्षा पढ्न पाउने बताउनु भएको छ। सिन्धुपाल्चोकको बलेफी गाउँपालिका साथ खाड़ीचौर स्थित बाल शिक्षा माध्यमिक विद्यालयको 59 वार्षिक उत्सव एवं अभिभावक भेलालाई हिजो सम्बोधन गर्नुहुँदै मन्त्री बस्नेतले एक प्रदेश एक मेडिकल कलेज सञ्चालन गर्ने सरकारी योजना कार्यान्वयनको चरणमा रहेको बताउनुभयो। मन्त्री बस्नेतले सरकारले कक्षा 12 निशुल्क पढ्ने व्यवस्था कार्यान्वयन गर्ने पनि बताउनुभयो। सिन्धुलीमा सवारी दुर्घटनामा खोटाङका दुई युवाको मृत्यु भएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका 3 बोहोरेटार स्थित झाँगा झोली नजिकै हिजो बस र मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक खोटाङको हलेसीका 20 सुसल राई र मोटरसाइकलको पछाडि बसेका खोटाङको दिक्तेलका 18 मुना कला राईको मृत्यु भएको प्रहरीले जनाएको छ। सरकारी निकायहरू क्रमशः अनलाइन प्रणालीमा सञ्चालन भइरहेका छन्, जसका कारण सेवाग्राहीले घर वा आफू बसेको ठाउँ नजिकबाट सेवा पाइरहेका छन्। संवाददाता कल्पना दाहालको रिपोर्ट।
अनलाइन प्रणालीले घण्टौंसम्म लाइनमा उभिनु पर्ने, सोर्स फोर्स लगाउनु पर्ने, काम ढिला सुस्ती हुने, एक दिनमा हुने काम दुई तीन दिन लाग्ने जस्ता समस्याबाट नागरिकलाई राहत मिलेको सेवाग्राहीहरू बताउँछन्। अनलाइन मार्फत सेवा प्रदान गरेर सेवाग्राहीलाई घरबाटै सेवा लिने सुविधा मात्र होइन, सरकारी कामलाई छिटो छरितो र सहज पनि बनाएको छ। जनकपुरबाट काठमाडौँ आएका विद्यार्थी सूर्य चौधरी र भक्तपुरकी मुना लिम्बुले सरकारी काम कारवाही अनलाइनबाट गर्दा ठगिने डरबाट मुक्त भएको, समय खर्च पनि बचत भएको बताउनुभयो।
हामीलाई कुनै ब्रोकरहरूसँग अथवा कुनै मान्छेहरूसँग लाइनमा पनि उभिनु परेन, हामीलाई ब्रोकरलाई पनि पैसा दिएर किन्ने काम गराउनु परेन। हामी अनलाइनमा फर्म भर्यौँ, त्यसबाट के प्रोसिडहरू छ त्यो गर्यौँ, डकुमेन्टहरू दियौँ, हाम्रो काम भइसक्यो।
पहिला त गाह्रो हुन्थ्यो नि, गयो लाइनमा बस्यो तिर्यो आयो होइन, झन्झटिलो हुन्थ्यो, अब त्यसले गर्दा चाहिँ थप सुविधा सजिलो भयो।
एउटा व्यक्ति फरक फरक कार्यालयमा सेवा लिन जाँदा फरक फरक र एउटै कागजत पनि पटक पटक पेश गर्नुपर्ने बाध्यता अब हट्न थालेको छ। तर काठमाडौँकी रक्षा सिंह राणालाई भने सरकारी निकायका अनलाइन सेवा बेला बेला सर्भर डाउन हुने र राम्रोसँग नचल्ने गर्दा कहिलेकाहीँ विश्वास गर्न गाह्रो हुने आशंका गर्नुहुन्छ।
अरूले भन्दा पनि मैले त्यति खोइ त्यति विश्वास गर्न नसकेका हो।
पेमेन्टहरू चाहिँ ट्याक्सको क्लियरेसनहरूको चाहिँ सबै काम चाहिँ अनलाइन नै गर्ने गरेको छु मैले।
अनलाइन मार्फत सेवा प्रवाह सहज बनाउन दूरसञ्चार र इन्टरनेट सबै ठाउँमा पुग्नुपर्ने, सरकारी निकायबीच समन्वय हुनुपर्ने र सेवा लिन जाने व्यक्तिले अनलाइन सेवा सम्बन्धी बुझ्नु पर्ने हुन्छ, अर्थात सेवाग्राहीमा प्रविधि साक्षरताको पनि जानकारी हुन आवश्यक छ। संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले सरकारी कार्यालयहरूमा फरक फरक प्रणालीले समन्वयलाई कमजोर बनाउने भएकाले सरकारले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गरेको जानकारी दिनुभयो। प्रवक्ता सुवेदीका अनुसार यस प्रणालीमा 80 निकाय आबद्ध भएका र सरकारले सञ्चालन गरेका वेब एप्लिकेशनहरूको अनुगमन गर्न वेबसाइट एप्लिकेशन अनुगमन प्रणाली प्रयोगमा ल्याइएको छ।
अलग अलग सिस्टम चलाएपछि त्यो कोर्डिनेसन कमजोर हुन्छ, त्यसो हुनाले गभर्मेन्ट इन्टिग्रेटेड अफिस म्यानेजमेन्ट सिस्टम भन्ने छ कि जिओम्स भन्ने, यसको प्रयोग पनि सबै मन्त्रालय सबै केन्द्रीय निकायहरूले गर्नुपर्छ भनेर निर्णय भएको छ। अझै पनि कार्यान्वयन सबैमा भएको छैन, यसलाई बढाएर कमसेकम यो संघीय स्तरका मन्त्रालय र केन्द्रीय निकायमा पुर्याउन जरूरी छ। सरकारी निकायहरूले यसरी इन्टरकनेक्टेड भएर पेपरलेस भएर काम गर्न सक्यौं भने बल त्यसको सन्देश बाहिर राम्रो जाने हो। डिजिटल लिटरेसीलाई पनि बढाएर जान पर्यो, उता सेवाग्राहीलाई पनि यसमा इन्ट्याक्ट राख्ने, उहाँहरूलाई पनि अलिकति ट्रस्ट हुने वातावरण बनाएर अगाडि जान पर्ने हुन्छ। केही समय लाग्छ तर अब स्पीड बढ्छ भन्ने मेरो बुझायो।
केन्द्र प्रदेश र स्थानीय सरकारका निकाय लोकसेवा मालपोत वैदेशिक रोजगार तथा श्रम अध्यागमन राजस्व यातायात स्वास्थ्य राष्ट्रिय परिचय पत्र राहदानी विद्युत खानेपानी ट्राफिक लगायतले अनलाइनबाट सेवा प्रवाह गरिरहेका छन्। नागरिक एपको प्लेटफर्मलाई स्तर उन्नति गर्दै नागरिकता राष्ट्रिय परिचय पत्र वा राहदानी मध्ये कुनै एउटा डाटालाई मान्यता दिएर सबै कार्यालयमा एकरूपता कायम गर्नु अहिलेको आवश्यकता हो। कल्पना दाहाल, रेडियो नेपाल, काठमाडौं।
विगतमा हरेक वर्ष किसानले समयमा रासायनिक मल नपाएर हैरानी खेप्दै आएकोमा पछिल्लो एक वर्ष यता मलको आयात सहज भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। सरकारबाट रासायनिक मलका लागि उपलब्ध गराइने स्रोतको सुनिश्चितता समयमै भएकाले किसानले सजिलैसँग मल प्राप्त गरेको मन्त्रालयले जनाएको छ। गत वर्ष 4,89,000 मेट्रिक टन रासायनिक मल आयात गरिएकोमा 4,01,000 मेट्रिक टन बिक्री वितरण भई बालीको उत्पादन र उत्पादकत्व वृद्धिमा टेवा पुगेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहप्रवक्ता तपेन्द्र प्रसाद बोहराले जानकारी दिनुभयो। नारायणगढ़ मुगलिन सड़क खण्ड विस्तारमा ढिला ढिलाई भएको भन्दै ध्यान आकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टी रासवापाले दवाब यात्रा शुरू गरेको छ। पार्टीका सभापति रवि लामी छानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीले नवलपरासीको बर्दघाट सुस्ता पूर्वको गैंडाकोट स्थित बिरकुटी चोकबाट दवाबमूलक पदयात्राको हिजो शुरूआत गरेको छ। दवाब यात्रा शुरू हुनु अघि आयोजित पत्रकार सम्मेलनमा सभापति लामी छानेले निर्धारित समयमै सड़क विस्तार नहुँदा स्थानीयलाई परेको समस्याका सन्दर्भमा दवाब दिन आफूहरूले यात्रा शुरू गरेको बताउनुभयो। निर्माणाधीन बुटोल नारायणघाट सड़क खण्डको काम लामो समयसम्म नसकिदा यात्रुहरूले शास्ति बेहोरिरहनु परेको छ। निर्माण कम्पनीले काम शुरू गरेको पाँच वर्षसम्म पनि विभिन्न वाहनामा सड़क निर्माणको काम सम्पन्न नगरिदिँदा बिरामी सर्वसाधारण र अन्य यात्रुहरू मर्खामा परेको हाम्रा संवाददाता मुक्ति तिवारी बताउँछन्।
बुटौल नारायणगढ़ सड़क विस्तारको काम पाँच वर्ष हुन लाग्दा जम्मा 44% मात्र काम भएको छ। ठेकेदार कम्पनी चाइना स्टेट कम्पनीले कोरोना कहर र निर्माण सामग्रीको अभावको बहाना बनाउँदै काममा ढिलाइ गरेको हो। सड़क विस्तारको काम ढिलो हुँदा यो राजमार्ग भएर यात्रा गर्ने यात्रुहरू हिलो धुलो र खाल्टाखुल्टी सड़कका कारण दुर्घटनाको जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। बुटौलदेखि नारायणगढ़ पुग्न नै 5-7 घण्टा लाग्ने गर्दछ। अझ दुई पाङ्रे सवारीलाई झन् यात्रा निकै जोखिम भएको बताउनुहुन्छ बुटौलका सरोज भूषाल।
सकिने स्थिति छैन, यहीँबाट 114-115 किलोमिटर हो, गाडीमा 5-7 घण्टै लाग्छ दिन बित्छ नारायणघाटसम्म पुग्नलाई। अब बाइकमा जाम भने त मान्छे तिरिन्न, बजेट परेको नि, काम शुरू गरेको पनि यत्रो वर्ष भइसक्यो, अहिलेसम्म पनि केही छैन।
2075 साल माघमा काम शुरू गरेर 3 वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने काम दुई पटक म्याद थप गर्दा समेत 50% पनि काम हुन नसक्दा सार्वजनिक सवारी साधनलाई मात्र नभएर यस क्षेत्रका नागरिक बिरामी भएमा समेत एम्बुलेन्सले समयमै अस्पताल पुर्याउन सक्ने अवस्था छैन। अक्सिजन लगाएर लानु पर्ने बिरामीलाई बाटोका दुरावस्थाका कारण समयमै अस्पताल पुर्याउन नसक्दा बाटोमै बिरामीको ज्यान जाने हो कि भन्ने चिन्ता बढ्ने गरेको बर्दघाट निवासी एम्बुलेन्स चालक मोहन राणाको भनाइ छ।
सड़क चाहिँ एकदम धामाडोल छ, अब धाउने भयो, नारायणघाटसम्म नै गाह्रो छ। हेर्नु भरतपुर लानुपर्ने बिरामीलाई जाँदाखेरि अब 4 घण्टा लाग्छ, उस्तै भएर बिमारीलाई बचाउन पनि गाह्रो हुन्छ।
यता ठेकेदार कम्पनीले भने अहिले कामले तीव्रता लिएको र 2081 पुष मसान्तसम्ममा काम सक्ने दावी गर्दै आइरहेको छ। आयोजनाका इन्जिनियर राकेश कुमार झा।
अहिले 43.4% मनसेर मसानसम्म सकिएको छ। यो आर्थिक वर्षमा 70% लक्ष्य हासिल गर्ने योजना राखेको छौँ। 2024 को डिसेम्बरमा हामीले 85% यो प्रोजेक्ट लगभग सक्नेतिर पुग्छौँ र मार्चको 2025 चाहिँ हामी यो प्रोजेक्ट कम्प्लिट गर्छौँ भन्ने हाम्रो योजना हो।
विभिन्न वाहनामा कछुवा गतिमा चलिरहेको आयोजनाको कामले आम नागरिक आजित भएका छन्। बाटोका कारणले सयौं दुर्घटना र कयौंको ज्यान समेत गइसकेको छ। सरकारी निकायको आपसी समन्वयको अभाव र कतिपय कानूनी अडचनले समेत यो सड़क निर्माणमा थप ढिलाइ भएको देखिन्छ। मुक्ति तिवारी, रेडियो नेपाल, पश्चिम नवलपरासी।
दक्षिण कोरियामा सन् 2024 लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा ईपीएसमा अहिलेसम्मकै धेरैले आवेदन दिएका छन्। वैदेशिक रोजगार विभागको ईपीएस शाखाका अनुसार पुष 2-6 गतेसम्म आवेदन माग गरिएकोमा अहिलेसम्मकै धेरै 1,43,812 जनाले आवेदन दिएका छन्। दक्षिण कोरिया सरकारले सन् 2024 नेपालबाट 15,848 जनालाई रोजगारीका लागि लैजाने जनाएको छ। नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमणबाट सासु बुहारीको मृत्यु भएको छ। घाँस काट्न सँगै घरबाट निस्किएका सासु बुहारीको छदविच्छेद अवस्थामा हिजो शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो। घर नफर्किएपछि परिवारले स्थानीयको सहयोगमा नजिकको जंगलमा खोज तलाश गर्दा दुवैजनाको शव छदविच्छेद अवस्थामा फेला परेको उपरीक्षक रेग्मीले बताउनुभयो। उहाँका अनुसार बाघको आक्रमणबाट विनय त्रिवेणी गाउँपालिका एकको खहरे जंगलमा स्थानीय 59 वर्षीय मना देवी पौडेल र 29 वर्षीय विष्णु पौडेलको शव भेटिएको हो। त्यसैगरी पर्साको पटेरवा सुगौली गाउँपालिका वडा नम्बर 2 को थरघटीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। पटेरवा सुगौली गाउँपालिका 2 निवासी 32 वर्षीय मनोज महतो उरावको मृत्यु भएको हो। महतोलाई जंगल नजिकै रहेको खुला चौरमा बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। प्यालेस्टाइनी लड़ाकू समूह हमासद्वारा संचालित गाजा क्षेत्रको स्वास्थ्य मन्त्रालयले मध्य गाजास्थित शरणार्थी शिविरमा इजरायली सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा 70 जनाको मृत्यु भएको जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ताले शिविरमा धेरै परिवारहरूको बसोबास रहेकाले मृतकहरूको संख्या अझै बढ़न सक्ने अनुमान व्यक्त गर्नुभएको छ। यसैबीच इजरायली र अरबी संचार माध्यमहरूले गाजासँग सीमा जोड़िएको इजिप्टले दुवै पक्षबीच युद्धविराम गराउन प्रयास गरिरहेको जानकारी दिएका छन्। चीनको राजधानी बेजिङमा अत्यधिक चिसो बढ़ेको छ। तापक्रम रेकर्ड गर्न शुरू गरिएको सन् 1951 यता यस वर्षको डिसेम्बर महिनामा राजधानी बेजिङमा सबैभन्दा कम तापक्रम रेकर्ड भएको अधिकारीहरूले जनाएका छन्। यो महिना बेजिङमा न्यूनतम तापक्रम -10 डिग्री सेल्सियससम्म रेकर्ड भएको अधिकारीहरूले बताएका छन्। आगामी दुई साता तापक्रम माइनस भन्दा तल नै रहने बेजिङको मौसम केन्द्रले उल्लेख गरेको छ। गत जूनमा बेजिङको तापक्रम अहिलेसम्मकै उच्च 40 डिग्री रेकर्ड गरिएको थियो। सर्बियामा गत साता भएको आम निर्वाचनमा धाँधली भएको भन्दै निस्किएको प्रदर्शनकारीहरूको भीड़लाई प्रहरीले अश्रुग्यास प्रहार गरी तितरबितर पारेको छ। राजधानीको सिटी हलमा तोड़फोड़ गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। विपक्षीहरूले सरकारले आवश्यकताभन्दा बढ़ी बल प्रयोग गरेर आफूहरूलाई तितरबितर गर्न खोजेको आरोप लगाएका छन्। सत्तारूढ़ दलले चुनाव जितेपछि विपक्षीहरूले धाँधलीको आरोप लगाए पनि राष्ट्रपति अलेक्जेन्डर भूसिकले आरोप निराधार भएको बताउँदै आउनु भएको छ। चीनको जियुक्वान सैटेलाइट प्रक्षेपण केन्द्रबाट चारवटा मौसम विज्ञान उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाइएको अधिकारीहरूले जनाएका छन्। टियानमू एक मौसमी तारामण्डलका उपग्रहहरू कु आइझो एक ए रकेटद्वारा बेजिङको समयअनुसार बिहानको 9 बजे प्रक्षेपण गरी योजनाबद्ध कक्षमा प्रवेश गरेको उनीहरूले उल्लेख गरेका छन्। 33 उडान अभियान मार्फत पठाइएका सैटेलाइटहरू मुख्य र व्यावसायिक मौसमी तथ्याङ्क सेवा प्रदान गर्न प्रयोग गरिने चीन सरकारको भनाई छ। यमन सरकारले गृहयुद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसंघको नेतृत्वमा गरिएको प्रयासको स्वागत गरेको छ। सन् 2014 इरान समर्थित हुती विद्रोहीले सानामाथि कब्जा जमाएपछि अरब प्रायद्वीपको सबैभन्दा गरीब देश यमन द्वन्दको चपेटामा परेको छ। संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्ध विरामले अप्रेल 2022 शत्रुतामा कमी ल्याएको थियो। यमनका लागि राष्ट्रसंघीय विशेष दूतले दुवै पक्षले नयाँ युद्ध विराम गर्न र संयुक्त राष्ट्रसंघको नेतृत्वमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनका लागि संलग्न हुन प्रतिबद्ध रहेको बताउनु भएको छ। अब आर्थिक समाचार।
राष्ट्रिय योजना आयोगले प्रदेश र स्थानीय तहलाई आगामी आर्थिक वर्षका लागि संघीय समपूरक तथा विशेष अनुदान अन्तर्गत सञ्चालन गरिने आयोजना र कार्यक्रमका लागि प्रस्ताव माग गरेको छ। प्रदेश र स्थानीय तहलाई समपूरक तथा विशेष अनुदान शीर्षक अन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रस्ताव आगामी माघ मसान्तभित्र पेश गरिसक्न राष्ट्रिय योजना आयोगले भनेको छ। आयोगका सहप्रवक्ता डाक्टर दिवाकर लुइटेलले आवश्यक प्रक्रिया र मापदण्ड पूरा गरेका योजना तथा कार्यक्रम मात्र त्यस्तो अनुदान पाउनका लागि योग्य हुने बताउनुभयो। समपूरक र विशेष अनुदानका लागि अनलाइनबाट मात्रै प्रस्ताव पेश गर्न सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ। अनलाइनबाट प्राप्त प्रस्तावलाई राष्ट्रिय योजना आयोगका सदस्यको संयोजकत्वमा रहने छनौट समितिले विश्लेषण गरी उपयुक्त योजना तथा कार्यक्रमलाई बजेट उपलब्ध गराउन सिफारिश गर्ने व्यवस्था रहेको छ। समपूरक अनुदानका लागि गाउँपालिका र नगरपालिकाबाट कार्यान्वयन गरिने योजनाको कुल लागत अनुमान 1 करोड़देखि 10 करोड़सम्मको सीमा रहेको छ। उपमहानगरपालिका र महानगरपालिकाले 5 करोड़देखि 25 करोड़ रूपियाँसम्मका आयोजना प्रस्ताव गर्न पाउने व्यवस्था कार्यविधिमा रहेको छ। प्रदेश सरकारबाट कार्यान्वयन हुने समपूरक अनुदान अन्तर्गतका आयोजनाका लागि 20 करोड़देखि 1 अर्ब लागतसम्मका आयोजनाको प्रस्ताव पेश गर्न सकिने व्यवस्था रहेको छ। विशेष अनुदानका लागि भने स्थानीय तहले कम्तीमा 50 लाखदेखि बढ़ीमा 10 करोड़सम्मको लागतका आयोजना प्रस्ताव गर्न सकिने व्यवस्था रहेको छ। प्रदेशले कम्तीमा 10 करोड़ बराबर लागत भएको आयोजना तथा कार्यक्रमका लागि विशेष अनुदानका लागि माग गर्न सक्नेछन्। नेपाल उद्योग वाणिज्य महासंघले डेडिकेटेड र ट्रंक लाइन सम्बन्धी विवाद समाधान गर्न उच्च स्तरीय अधिकार सम्पन्न आयोग गठन गर्न माग गरेको छ। महासंघले शनिबार विज्ञप्ति जारी गर्दै सरकार र निजी क्षेत्र यसबारे पूर्ण जानकार का साथै समस्या समाधानका लागि तत्पर रहेको अवस्थामा विवादलाई टुङ्गोमा पुर्याउन आयोग गठनको माग गरेको हो। महासंघले उक्त विवादको अन्त्य नभएसम्म विद्युत लाइन नकाट्न तथा काटिएका उद्योगको लाइन तत्काल जोड्न आग्रह गरेको छ। डेडिकेटेड र ट्रंक लाइन सम्बन्धी समस्या तत्काल सम्बोधन नभए धेरै उद्योग बन्द हुनुका साथै रोजगारी र राजस्वमा समेत असर पर्ने महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ।
स्पिनर शहाब आलमको अलराउण्डर प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले प्रो क्लब टी20 च्याम्पियनशीपमा भारतीय टोली उत्तर प्रदेश क्लब 11 65 रनको शानदार जित हात पारेको छ। लगातार चौथो जितका साथ आर्मीले सेमिफाइनल स्थान पक्का गरेको छ। जितको लागि 133 रनको मध्यम विजय लक्ष्य पछ्याएको उत्तर प्रदेश 14.3 ओभरमा 67 रनमा अल आउट भयो। उत्तर प्रदेशका अल आत्मस आलमले सर्वाधिक 16 रन बनाए। तरुण कुमार 12, जयदेव सिंह र शम्भु चौधरीले 11 रन बनाए। आर्मीका पवन कार्कीले 3 विकेट लिए। साहब आलमले 3 विकेट लिए। बसीर अहमद र सोमपाल कामीले समान दुई दुई विकेट लिए। त्यसअघि नारायणी क्रिकेट मैदान ब्रिगन्जमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मीले 19.5 ओभरमा 132 रनमा अल आउट भएको थियो। आर्मीका ओपनर सन्तोष कार्की 44 रनमा आउट भए। विनोद भण्डारी 5, बसीर अहमद 14, भीम सार्की 23 र साहब आलमले 22 रन बनाए। उत्तर प्रदेशका लागि बासी अन्सारीले 3 विकेट लिए। सेम हसन र सहान शाह आदमले समान 2 विकेट लिए। तारण कुमार र भीम शर्माले 1-1 विकेट लिए। प्रतियोगितामा नेपालका 3 विभागीय प्रशासकीय भारतीय दुई क्लबको सहभागिता छ। शीर्ष 4 टोली सेमी फाइनल खेल्ने हाम्रा संवाददाता ध्रुव अधिकारीले बताएका छन्।
अझै अब मौसम। आज कोशी र गण्डकी प्रदेशको पहाड़ी भागमा आंशिक बदली रही, बाँकी भागमा मौसम सामान्यतया सफल रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 18.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 6.5 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 18 20 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:53 भयो भने सूर्यास्त भरे साँझ 5:16 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएको आज 1 वर्ष पूरा। सरकारले 1 वर्षमा गरेका उपलब्धि र प्रयासबारे जानकारी दिन आज प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने। प्रमुख राजनैतिक दलका शीर्ष नेताबीच संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदको हिउँदे अधिवेशनबाट टुंगो लगाउने सहमति। नेपालका विभिन्न समुदाय आज उधौली पर्व, एमरी पुण्य, धान्य पूर्णिमा र ज्यापू दिवस मनाउँदै। देशभर तापक्रम घट्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। र मध्य गाजास्थित शरणार्थी शिविरमा इजरायली सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा 70 जनाको मृत्यु। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।